بسم اللہ الرحمن الرحیم. السلام علیکم. یہ اس کتاب کا پارٹ نمبر 11 ہے. آج ہم کتاب دانش اقبال کے چند پہلو ریکارڈ کر رہے ہیں. اس کتاب کے مصنف طالب حسین سیال ہیں. یہ کتاب آپ کی خدمت میں الصفہ آڈیو لائبریری کی جانب سے پیش کی جا رہی ہے. آئیے سنتے ہیں پارٹ نمبر 11. اقبال کے نزدیک تصوف ایک احساس ہے کہ ہر انسان کائنات میں فعال وجود رکھتا ہے. یہ کائنات چیز نہیں بلکہ عمل ہے, اس لیے عمل کا ہی تقاضا کرتی ہے. مندرجہ بالا اجمالی محاکمے سے یہ نتیجہ اخذ ہوتا ہے کہ اقبال اس تصوف کے خلاف تھے جس میں اباحت پسندی, ضعیف الاعتقادی, بے عملی اور تقدیر پرستی اور معاشی محتاجی کو جنم دیا تھا. ورنہ وہ اخلاص عمل اور فقر و درویشی کے مخالف نہ تھے, بلکہ میں یہ کہوں گا کہ 20ویں صدی کی شاعری اور علم الکلام میں اقبال حکمت تصوف اور روحانیت مذہب کی حمایت میں اور الحاد و مادیت پرستی کی مخالفت میں ایک طاقتور آفاقی آواز ہے. وہ عقل محض سے آگے وجدان و بصیرت کے قائل ہے. وہ برکساں کی ہم نوائی میں کہتے ہیں کہ وجدان عقل کی بلند تر قسم ہے. عقل و وجدان میں مغایرت نہیں, بلکہ وجدان عقل سے بلند تر ایک طاقتور اور معتبر ذریعہ علم ہے. اقبال قرآنی تعلیمات کے مطابق فطریت اور داخلی وجدانیت دونوں کے قائل ہے, تاکہ عالم آفاق اور عالم انفس کے حقائق کا ادراک کیا جا سکے. اقبال کا یہ فکری امتیاز ہے کہ انہوں نے حیات کے تقاضوں میں توازن رکھا ہے. وہ عقل و دل دونوں کو علم کے ذرائع سمجھتے ہیں. انہوں نے کس قدر بلیغ انداز میں ان کے باہمی ربط کو واضح کیا ہے. اقبال حیات کی داخلیت اور خارجیت کا کوئی پہلو بھی نظر انداز نہیں کرتے. ان کا یہی طرز فکر ہے جس کی وجہ سے وہ دیگر حکماء اور صوفیہ سے ممتاز نظر آتے ہیں. وہ حیات اور اس کے مقاصد کو کلیت کے نقطہ نظر سے دیکھتے ہیں. حیات ایک ہے اور مسلسل ہے. تخلیقی ارتقا بامقصد ہے. انسان کا نظم و لین اپنی انا کی حفاظت اور دوسروں کی انائیتوں کا احترام ہے. انسانی خودی کی طاقتوں کی کوئی نہایت نہیں. وہ اس کے سامنے عمل کے لامحدود امکانات کھلتے ہیں. اگر انسان اپنی خارجی اور داخلی قوتوں کو نائب خدا کی حیثیت سے استعمال کرے تو سائنسی طاقت بھی خدائی طاقت ہے اور روحانی طاقت بھی خدائی طاقت ہے. اس طرح انسان انا اکبر یعنی اللہ تعالی کے تخلیقی کاموں میں شریک ہو جاتا ہے. یہی مفہوم ہے الہ ربی کا منتہا کا, اور یہی اقبال کا تصوف ہے جو امدانی حقیقتوں میں متشکل ہوتا ہے. جس کا نظم و لین ہے خدمت خلق اور جس کی اصل غایت حب الہی ہے. اقبال فلسفیانہ تصوف کے ناقد ہیں اور اسے انحطاط کی نشانی قرار دیتے ہیں. فرماتے ہیں تصوف ہمیشہ انحطاط کی نشانی ہوتا ہے. یونانی تصوف, ایرانی تصوف, ہندوستانی تصوف سب سے انحطاط قومی کے نشان ہیں. اسلامی تصوف بھی اسی حقیقت کو عیاں کرتا ہے. اسلام کے اولین دور کے صوفی زہاد تھے. زہد اور تقویٰ ان کا مقصد تھا. بعد کے تصوف میں مابعد الطبیعیات اور نظریات شامل ہو گئے. تصوف اب محض زہد نہیں رہتا, اس میں فلسفے کی آمیزش ہو جاتی ہے. ہمہ اوستی مذہبی مسئلہ نہیں, یہ فلسفے کا مسئلہ ہے. وحدت اور کثرت کی بحث سے اسلام کو کوئی سروکار نہیں. اسلام کی روح توحید ہے. اس کی ضد کثرت نہیں بلکہ شرک ہے. وہ فلسفہ اور وہ مذہبی تعلیم جو انسانی نشوونما, انسانی شخصیت کی نشوونما کے منافی ہو بیکار چیز ہے. تصوف نے سائنٹیفک روح کو بہت نقصان پہنچایا ہے. ڈاکٹر کے پاس نہیں جاتے, تعویذ تلاش کرتے ہیں. گوش و چشم کو بند کرنا اور صرف چشم باطن پر زور دینا جمود اور انحطاط ہے. قدرت کی تسخیر جدوجہد سے کرنے کی جگہ سہل طریقوں کی تلاش ہے. خالص اسلامی تصوف یہ ہے کہ احکام الہی انسان کی اپنی ذات کے احکام بن جائیں. یہاں اس بات کی وضاحت ضروری ہے کہ اقبال عام مسلمان کے لیے اسی سیدھے سادے اسلام کے قائل تھے جس پر عمل کرنے کے لیے ایمان بالغیب ہی کافی ہے. قرآن حکیم متقین کی یہی خصوصیت بیان کرتا ہے, وہ غیب یعنی بن دیکھی چیزوں پر ایمان لاتے ہیں. عام مسلمان میں نہ اتنی استعداد ہوتی ہے اور نہ ہی وقت ہوتا ہے اور نہ ہی اس کی ضرورت ہے کہ وہ لطائف غیبی پر دھیان دے کر گیان حاصل کرے. اقبال صرف خواص کو اجازت دیتے تھے کہ وہ باطنی دنیا کی طرف متوجہ ہو کر حقائق حیات اور اسرار الہی میں تعمق کریں, لیکن ان کے باطنی مکاشفات کو شرع متین کے مطابق جانچنا چاہیے. گفت دین آمیاں گفتم شنید, گفت دین عارفاں گفتم کے دید. بس تصوف چیست اے والا صفات, شرع را دیدن با اعماق حیات. اقبال ظاہری صوفیانہ وضاقتہ کو کوئی اہمیت نہیں دیتے. وہ خانقاہی نظام کی بے عملی اور دیگر خرابیوں کی نہ صرف اصلاح چاہتے تھے بلکہ وہ تصوف کا ایک نیا جاندار اور انقلاب آفری نظام دیکھنا چاہتے تھے. وہ تصوف کی نئی تشکیل کی بنیاد قرآن حکیم کی تعلیمات, اسوہ رسول صلی اللہ علیہ وسلم, قرون اولیٰ کے مسلمانوں کے عملی نمونہ حیات اور تاریخ تصوف کی معتبر روایات پر رکھنا چاہتے تھے. ان کا یہ بھی خیال تھا کہ جدید سائنسی و عمرانی تحقیقات اور جدید نفسیات کی روشنی میں متداول تصوف پر نظر ثانی کی جائے اور اسے عصری تقاضوں سے ہم آہنگ کیا جائے. اقبال تصوف کی تفہیم و تشکیل کے لیے ایک علمی منہاج پر زور دیتے تھے. اسی تناظر میں اقبال نے تصوف کی رائج اصطلاحات کو نئے معنی اور نئے مفاہیم عطا کیے. مثلاً وہ فقر و غیور, ضرب قلندری, دبدبائے قلندری اور مجذوب فرنگی ایسی تراکیب استعمال کرتے تھے. انہوں نے اپنے دور کے تقاضوں کو سامنے رکھتے ہوئے تصوف میں اجتہادی رویہ اختیار کیا ہے. وہ انا کی وسعتوں, گہرائیوں اور توانائیوں کا کھوج لگانے کی طریقت کی طرف بلاتے ہیں. وہ انا کو تسخیر فطرت کے ذریعے مضبوط و توانا بنانا چاہتے ہیں. اس کے ساتھ ساتھ عمرانی و اخلاقی اور روحانی لائحہ عمل کی طرف رہنمائی کرتے ہیں تاکہ انسان ایک فعال اور مستحکم شخصیت بن کر حقیقت مطلقہ کی نو با نو تجلیات میں زندگی بسر کر سکے. وہ فرد اور معاشرے میں روح تصوف کو مجسم دیکھنا چاہتے ہیں. وہ خودی کے سر عیاں اور خودی کے سر نہاں میں رب تلاش کرتے ہیں. ان کے تصوف کی غایت یہ ہے کہ انسان خدا سے اپنے تعلق کو پہچانے اور دوسری طرف انسان کائنات میں اپنے مقام اور وظائف کی معرفت حاصل کرے. اقبال کی صوفیانہ تعبیر اسلام متوسطین اور متاخرین صوفیہ کی تعبیر سے مختلف ہے. علامہ اقبال کے تصوف کی ما بعد الطبیعاتی بنیادیں اور ماخذ کیا ہیں؟ وہ خودی کے سر عیاں اور سر نہاں میں کیسے ربط پیدا کرتے ہیں اور اس پر مبنی تصوف کی تشکیل انفرادی اور عمرانی زندگی میں کیا انقلاب بپا کر سکتی ہے؟ ان کے تصوف کے نمایاں خد و خال کیا متعین ہو سکتے ہیں؟ اقبال کا تصوف متداول تصوف سے کن جہتوں اور باتوں میں مشابہ اور مختلف ہے؟ اقبال نے متصوفانہ مصطلحات مثلاً عشق الہی, ما سوا اللہ, معرفت الہی, عشق رسول صلی اللہ علیہ وسلم, مقامات و احوال, سہو و سکر, جذب و مستی اور فقر و تسلیم و رضا کو کیا کیا نئے معنی اور مفاہیم عطا کیے ہیں. ان تمام پہلوؤں پر تحقیق کے وسیع امکانات ہیں. حوالہ جات: نمبر 1, ابو اللیث صدیقی ڈاکٹر, ملفوظات اقبال, اقبال اکادمی پاکستان, صفحہ 271 تا 273, 1977. نمبر 2, ابو الحسن سید علی حجویری, داتا گنج بخش, کشف المحجوب, فرید بک اسٹال, اردو بازار, لاہور, 1989, صفحہ 137. نمبر 3, قشیری ابو القاسم عبد الکریم بن حوازن, وسالہ قشیریہ, ادارہ تحقیقات اسلامی, اسلام آباد, 1988, صفحہ 143-144. نمبر 4, افتخار احمد صدیقی ڈاکٹر, عروج اقبال, بزم اقبال, لاہور, 1987, صفحہ 101-102. نمبر 5, ابو اللیث صدیقی ڈاکٹر, ملفوظات اقبال, اقبال اکادمی پاکستان, 1977, صفحہ 138-139. इकबाल की सूफियाना वारदात। इकबाल अगरचे हमा वक्ती सूफी नहीं थे, लेकिन उनके न सिर्फ अफकार में बल्कि उनकी अमली जिंदगी में भी सूफी की खसूसियात पाई जाती थी। वो असरारे तौहीद के आरिफ थे, वो तौहीद की अमली तफसीर बनी नौ इंसान की वहदत में देखना चाहते थे। वो रंगो नस्ल और दौलत सरवत की बुनियाद पर इंसानों में तफरीक के मुखालिफ थे। वो अकीदा परस्ती और मजहबियत की जाहिर परस्ती से नाना थे। वो बनी आदम को आफाकी इंसान की हैसियत से देखना चाहते थे, जो हर किस्म के तासुब और जोग्राफियाई हदूद से बालातर हो। उनकी तबीयत में दरवेशी, बेखौफी, तवक्कुल और इंतहाई दर्जे का खुलूस पाया जाता था। वो हक गोई और रास्तबाजी में किसी किस्म की मसलहत के कायल न थे। इस सिलसिले में उनका जोहद, हुब्बे इलाही और इंसान दोस्ती किसी मिजाज सूफी से कम न थी। अपने वालिद माजिद के नाम उनके खत मुहर्ररा 3 जून 1920 में हकीकी तसव्वुफ की रूह झलकती है। रूहानी कैफियत का सबसे बड़ा ममदू और मुआविन यही खाने पीने की चीजों में एहतियात है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की सारी जिंदगी इसी बात का सबूत है। मैं खुद अपनी जिंदगी कम अज कम खाने पीने के मुतालिक इसी तरीक पर ढाल रहा हूँ। दुनिया के हालात और आम लोगों के हालात ऐसे ही हैं, इनकी तरफ तवज्जो ना करना चाहिए। आम लोगों की निगाह बहुत तंग है और इनमें से बेशतर महज हैवानों की जिंदगी बसर करते हैं। इसी वास्ते मौलाना रूम एक जगह लिखते हैं कि चिराग लेकर तमाम शहर में फिरा कि कोई इंसान नजर आए, मगर नजर ना आया। और मौजूदा जमाना तो रूहानियत के एतबार से बिल्कुल तहीदस्त है। इसी वास्ते इखलास, मोहब्बत, रवादारी और यकजहती का नामो निशान नहीं रहा। आदमी आदमी का खून पीने वाला और कौम कौम की दुश्मन है। ये जमाना इंतहाई तारीकी का है, लेकिन तारीख का अंजाम सफेद है। क्या अजब कि अल्लाह ताला जल्द अपना फजल करे और बनी नौ इंसान को फिर एक दफा नूर मोहम्मदी सल्लल्लाहु अलैहि वसल्लम अता करे। बगैर किसी बड़ी शख्सियत के इस बदनसीब दुनिया की निजात नजर नहीं आती। इब्तदाई दौर के सूफिया अबू नसर सिराज रहमतुल्लाह अलैह, अबू तालिब अल मक्की रहमतुल्लाह अलैह और इमाम कशेरी रहमतुल्लाह अलैह से लेकर शेख अहमद सरहिंदी रहमतुल्लाह अलैह तक तमाम सूफिया राह सलूक के मकामात और मनाजिल का तज़किरा करते हैं। हर मकाम की मुख्तलिफ अहवाल और कैफियात हैं। आम फहम जबान में ये मकामात दरअसल तामीर शख्सियत के मुख्तलिफ मदारिज हैं। इकबाल ने इसरार खुदी में इसी तरबियत निज़ाम की वजाहत की है। इकबाल 1920 में जिस मकाम पर फाइज थे सूफिया उसे फना फिल्लाह कहते हैं, जबकि इकबाल कुरानी जबान में यकसुई की इस हालत को हनफियत कहते हैं। इकबाल उस दौर में उदखुलू फिस्सिल्मी काफा पर अमल करके सिबगतुल्लाह यानी अल्लाह के रंग में रंगे हुए थे। इस हाल में वो अल्लाह के नूर से देखते हैं। इस मकाम पर इस दुनिया के तमाम रिश्ते और बंधन कलदम हो जाते हैं। एक और खत मुहर्ररा 3 जनवरी 1921 में अपने वालिद को लिखते हैं। हकीकी शख्सियत यही है कि इंसान अपनी असली हकीकत का ख्याल करके तमाम ताल्लुकात से आजाद हो जाए। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी में भी इसकी मिसाल मिलती है। उनसे ज्यादा अपने अजीजों से मोहब्बत करने वाला बल्कि सारी दुनिया को अपना अजीज जानने वाला और कौन होगा। लेकिन एक वक्त ऐसा भी आया था जब आप सल्लल्लाहु अलैहि वसल्लम को ना ये मालूम होता था कि आयशा कौन है और अबू बकर रज़ियल्लाहु ताला अन्हु कौन है। हमारे सूफिया ने इसको फना से ताबीर किया है, लेकिन सच बात यह है कि ये शख्सियत या खुदी का कमाल है। उसे फना नहीं कहना चाहिए। और इंसानी हयात की यही कैफियत हयात बादल मौत की भी तैयारी है। लेकिन आप इस नुक्ते को मुझसे ज्यादा बेहतर जानते हैं। हमारे अजीजों में जब आपस में बिगाड़ हो जाता है तो हम जो उनकी सुलह व आश्ती में खुश होते हैं उनका बिगाड़ देखकर रंजीदा और परेशान होते हैं। जब इसी किस्म का बिगाड़ और लोगों में हो जाता है जो आम मानों में हमारे अजीज या रिश्तेदार नहीं है, तो हमें कोई रंज नहीं होता और कोई परेशानी लाहक नहीं होती। जो आदमी जिंदगी की हकीकत से आगाह है उसे मालूम है कि बनी नौ इंसान आपस में अजीज रिश्तेदार हैं, क्योंकि हयात इंसानी की एक जड़ है। फिर क्या वजह है कि चंद आदमियों के बिगाड़ से जिनको हम खास तौर पर अपना रिश्तेदार कहते हैं हमको रंज होता है और बाकी लोगों के बिगाड़ से हम पर कुछ असर नहीं होता। हालांकि عزیز تو حقیقت میں وہی ہیں۔ انسان اس فطری میلان سے مجبور ہے کہ جو آدمی خون کے اعتبار سے ہمارے قریب تر ہے ان کو اپنا رشتہ دار کہتا ہے، اور جو دور ہیں ان سے بے تعلق ہو جاتا ہے۔ حالانکہ خون اور زندگی میں قرب اور بعد، زندگی اور دوری کچھ حقیقت نہیں رکھتی۔ اس تقریر سے ظاہر ہے کہ تعلقات کی وجہ سے جو پریشانی ہم کو لاحق ہوتی ہے اس کی بنا اصل میں ناانصافی پر ناانصافی ہے۔ بعض افراد کو قرب خونی کی وجہ سے قریب جاننا اور بعض کو بعد خونی کی وجہ سے بعید جاننا، حالانکہ زندگی کی حقیقت قرب و بعد سے معرہ ہے۔ کامل انسان تمام عالم کے لیے رحمت ہے۔ بالفاظ دیگر یوں کہیے کہ کامل انسان تعلقات سے بالا تر ہے۔ اسلامی تصوف حب الہی اور حب رسول صلی اللہ علیہ وسلم سے عبارت ہے۔ مسلم صوفیہ کا مقصود حور و قصور نہیں، بلکہ ان کا مطلوب حقیقی رضائے الہی ہے، جس کے حصول کے لیے اطاعت رسول صلی اللہ علیہ وسلم ہی واحد ذریعہ ہے۔ سید علی حجویری رحمت اللہ علیہ نے کیا خوب فرمایا تھا، لا الہ الا اللہ حقیقت ہے اور محمد رسول اللہ صلی اللہ علیہ وسلم شریعت۔ جو حقیقت کا منکر ہے وہ کافر ہے، اور جو شریعت کا انکاری ہے وہ زندیق۔ صوفیہ کے نزدیک اطاعت رسول صلی اللہ علیہ وسلم حب رسول صلی اللہ علیہ وسلم کے بغیر ناممکن ہے۔ صوفیہ کے سلسلہ فیض کا اصل مصدر اور مبدا حضرت محمد صلی اللہ علیہ وسلم کی ذات والا صفات ہیں۔ اقبال کی نہ صرف شاعری عشق رسول صلی اللہ علیہ وسلم میں ڈوبی ہے، بلکہ ان کی شخصیت بھی عشق رسول صلی اللہ علیہ وسلم سے مملو ہے۔ حب رسول صلی اللہ علیہ وسلم اور شان رسالت صلی اللہ علیہ وسلم کے تحفظ میں اقبال 19ویں صدی کے تمام علماء و فضلاء اور صوفیہ و عرفا پر سبقت لے گئے۔ ان کے افکار کی عالمگیر مقبولیت کی وجہ بھی شاید یہی ہے۔ وہ اپنے آپ کو فقیر کہتے تھے اور فقر محمدی صلی اللہ علیہ وسلم کی پیروی پر فخر کرتے تھے۔ ان کا درج ذیل شعر نعت خوانی کے پورے لٹریچر پر فوقیت رکھتا ہے۔ اس شعر کی سلامت دیکھیے اور اس کی عمیق و وسیع معنویت پر غور کیجیے۔ کی محمد سے وفا تو نے تو ہم تیرے ہیں، یہ جہاں چیز کیا ہے لوح و قلم تیرے ہیں۔ اقبال کو جنوری 1920 میں ایک گمنام خط موصول ہوا، جس میں تحریر کیا گیا تھا کہ نبی کریم صلی اللہ علیہ وسلم کے دربار میں تمہاری ایک خاص جگہ ہے جس کا تمہیں کچھ پتہ نہیں، اگر تم فلاں وظیفہ پڑھا کرو تو تمہیں اس کا علم ہو جائے گا۔ اور وہ وظیفہ خط میں درج تھا۔ چونکہ خط گمنام تھا اس لیے اقبال نے اس کی طرف کوئی توجہ نہ کی، اور نہ وہ خط ضائع اور وہ خط ضائع ہو گیا۔ 4 ماہ بعد اسی سلسلے میں اقبال کے ساتھ ایک عجیب و غریب واقعہ پیش آیا، اور انہوں نے اپنی روح کے کرب و اضطراب کو کم کرنے یا تسکین قلب کے حصول کی خاطر اپنے والد سے رہبری کی التماس کی۔ اپنے خط محررہ 23 اپریل 1920 میں انہیں تحریر کیا۔ پرسوں کا ذکر ہے کہ کشمیر سے ایک پیر زادہ مجھ سے ملنے کے لیے آیا۔ اس کی عمر قریباً 30-35 سال کی ہوگی۔ شکل سے شرافت کے آثار معلوم ہوتے تھے۔ گفتگو سے ہوشیار، سمجھدار اور پڑھا لکھا آدمی معلوم ہوتا تھا، مگر پیشتر اس کے کہ وہ مجھ سے کوئی گفتگو کرے، مجھ کو دیکھ کر بے اختیار زارو قطار رونے لگا۔ میں نے سمجھا کہ شاید مصیبت زدہ ہے اور مجھ سے کوئی مدد مانگتا ہے۔ استفسار حال کیا تو کہنے لگا کہ کسی مدد کی ضرورت نہیں، مجھ پر خدا کا بڑا فضل ہے، میرے بزرگوں نے خدا کی ملازمت کی اور میں ان کی پینشن کھا رہا ہوں۔ رونے کی وجہ خوشی ہے نہ غم، مفصل کیفیت پوچھنے پر اس نے کہا کہ نو گام میں جو میرا گاؤں سری نگر کے قریب ہے، میں نے عالم کشف میں نبی کریم صلی اللہ علیہ وسلم کا دربار دیکھا۔ صف نماز کے لیے کھڑی ہوئی تو حضور سرور کائنات صلی اللہ علیہ وسلم نے پوچھا کہ محمد اقبال آیا ہے یا نہیں۔ معلوم ہوا کہ محفل میں نہیں تھا۔ اس پر ایک بزرگ کو اقبال کے بلانے کے واسطے بھیجا گیا۔ تھوڑی دیر کے بعد میں نے دیکھا کہ ایک جوان آدمی جس کی داڑھی منڈی ہوئی تھی اور رنگ گورا تھا۔ میں ان بزرگ کے صف میں داخل ہو کر حضور سرور کائنات صلی اللہ علیہ وسلم کے دائیں جانب کھڑا ہو گیا۔ پیر صاحب زیادہ کہتے ہیں کہ اس سے پہلے میں آپ کی شکل سے واقف نہ تھا، نہ معلوم تھا कश्मीर में एक बुजुर्ग नजमुद्दीन साहब हैं जिनके पास जाकर मैंने ये सारा किस्सा बयान किया तो उन्होंने आपकी बहुत तारीफ की। वो आपको आपकी तहरीरों के जरिए जानते हैं, गो उन्होंने आपको कभी नहीं देखा। उस दिन से मैंने इरादा किया कि लाहौर जाकर आपको मिलूंगा, तो महज आपकी मुलाकात की खातिर मैंने कश्मीर से सफर किया है और आपको देखकर मुझे बेख्तियार रोना इस वास्ते आया कि मुझ पर मेरे कश्फ की तस्दीक हो गई, क्योंकि जो शक्ल आपकी मैंने हालत कश्फ में देखी थी उससे सर बमु फर्क न था। इस माजरे को सुनकर मुझको मान वो गुमनाम खत याद आया जिसके जिक्र में उस जिक्र मैंने इस खत की इब्तदा में किया है। मुझे सख्त निदामत हो रही है और रूह नहायत कर्बो इस्तराब की हालत में है कि मैंने क्यों वो खत जाया कर दिया। अब मुझको वो वजीफा याद नहीं जो उस खत में लिखा था। आप मेहरबानी करके इस मुश्किल का कोई इलाज बताएं, क्योंकि पीर सादा साहब कहते थे कि आपके मुतालिक मैंने जो कुछ देखा है वो आपके वालदैन की दुआओं का नतीजा है। इसमें कुछ शक नहीं कि जो कुछ उन्होंने कहा है बिल्कुल सही है, क्योंकि मेरे आमाल तो इस काबिल नहीं है। ऐसा फैल जरूर है कि दुआ का ही नतीजा हो, लेकिन अगर हकीकत में पीर ज़ादा साहब का कश्फ सही है तो मेरे लिए लाइल्मी की हालत सख्त तकलीफ दे है। इसका या तो कोई इलाज बताइए या मजीद दुआ फरमाइए कि खुदा ताला इसकी राह को खोल दे। इकबाल ने जदीद साइंस की फतूहात को अजमत इंसान की अलामत करार दिया और इस सिलसिले में अहले यूरोप के साइंसी इक्तशाफात से भरपूर इस्तफादा करने की तलकीन की है। इसके साथ उन्होंने तारीख आलम की रोशनी में इंसानी मसाइल के हल के लिए जदीद लाहया अमल वजह करने की तरफ दावत दी, लेकिन उन्होंने माबादुत तबीयात में मुस्लिम सूफिया की इल्मी तहकीकात और कारनामों के मुताले की तरफ तवज्जो दिलाई। उनकी शायरी और खुतबात में जा बजा सूफियाना इस्तलाहों का जिक्र है। वो सूफिया की करामात और खवारिज के कायल थे। उनके अहद में रहने वाले कई मोतबर हजरात ने उनके खवारिज के कई वाकयात का जिक्र किया है, जिनमें से दो का जिक्र किया जाता है। खालिद नजीर सूफी अल्लामा मोहम्मद इकबाल की हमशीरा फातिमा बीबी के साहबजादे फजल हक का चश्मदीद वाकया यूं रवायत करते हैं, मेरी यानी फजल हक उम्र तकरीबन 16-17 बरस होगी। मैं अपनी वालदा के हमराह लाहौर गया और जिद करके मामू जान यानी अल्लामा इकबाल के कमरे में सोया। पता नहीं रात को कौन सा पहर था कि अचानक मेरी आंख खुल गई और मुझे यूं महसूस हुआ कि कमरे में दो आदमी किसी दकीक मसले पर आपस में गुफ्तगू कर रहे हैं। मामू जान की आवाज तो मैंने पहचान ली, लेकिन दूसरी आवाज मेरे लिए बिल्कुल अजनबी थी। मैंने एकदम उठकर कमरे में रोशनी कर दी, आवाजें बंद, और मामू जान अपने पलंग पर आलती पालती मारे बैठे थे। उन्होंने कहा, ये तुम्हारे समझने की बात नहीं है, चलो सो जाओ। दूसरा वाकया इससे भी ज्यादा हैरानकुन है। इस वाकये के रावी मौलाना मोहम्मद अब्दुल सत्तार खान नियाजी हैं। वो कहते हैं, गुजरांवाला के एक बुजुर्ग अली बख्श के पास आए और कहा, मुझे अल्लामा इकबाल की जिंदगी के कुछ वाकयात बताओ। अली बख्श ने जवाब दिया, कोई बात ऐसी नहीं रह गई जो मुझसे अल्लामा इकबाल ने बयान न की हो, हत्ता के मुझे उनके रोजो शब खुराक का हाल भी याद है। ऐसी कोई बात याद नहीं जो बयान न की हो, जो मैं आपको बताऊं। जब इस बुजुर्ग ने इसरार किया तो अली बख्श ने कहा, हाँ एक वाकया है जो पेश आया, मगर अल्लामा इकबाल ने इसकी तफसीलात नहीं बताई। एक रोज वो मेरी फिदाकाराना खिदमत से मसरूर थे और मुझे कहा, अली बख्श बताओ तुम्हें क्या दूं ताकि तुम खुश हो जाओ। मैंने जवाब दिया कि जो मामला आपको एक दिन निसफ शब को पेश आया था और मैंने उसके बारे में आपसे सवाल किया तो आपने बताने से इनकार कर दिया था, वो बताएं। अल्लामा ने फरमाया, अब बताना चाहता हूँ, मगर इस शर्त के साथ कि मेरे हीन हयात यानी उम्र भर किसी को ना बताना, अलबत्ता मेरी जिंदगी के बाद बता सकते हो। जिस रात का जिक्र है वो यूं है, एक रोज निसफ शब आप यानी अल्लामा इकबाल बिस्तर पर लेटे हुए बेहद बेचैन और मुस्तरिब थे, दाएं बाएं करवटे बदलते थे। यकायक आप उठ खड़े हुए और कोठी मैकलो रोड के बाहर गेट की तरफ निकल गए, मैं भी पीछे चला। इतने में एक पाकीज़ा बुजुर्ग अंदर दाखिल हुए, उनका लिबास खूबसूरत सफेद था। उन्हें आपने पलंग पर बिठा दिया और खुद नीचे उनके पाँव में बैठ गए और इस रूहानी बुजुर्ग के पाँव दबाने लगे। और इस दौरान अल्लामा ने उनसे पूछा कि आपके लिए क्या लाऊं। उन्होंने जवाब दिया कि मुझे दही की लस्सी बनाकर पिला दो। اس پر علامہ نے مجھ سے کہا کہ جگ لے کر جاؤ اور باہر سے لسی بنوا کر لے آؤ۔ میں حیران تھا کہ اس وقت لسی کہاں سے حاصل کروں، بھاٹی گیٹ جا کر کسی مسلمان کی دکان سے بنوا کر لے آؤں یا لاہور اسٹیشن جا کر کسی مسلمان سے بنوا کر لے آؤں۔ جو ہی میں باہر نکلا تو کوٹھی کے سامنے ایک بازار دکھائی دیا۔ بازار میں مجھے ایک لسی والے کی دکان نظر آئی۔ میں اس کے پاس چلا گیا اور اسے کہا کہ مجھے جگ میں لسی بنا کر دے دو۔ اس نے ایک جگ مجھ سے لے لیا، جگ کو اچھی طرح دھویا اور پھر ایک دہی کی سہنک یعنی کونڈا اٹھا کر اپنے گڈوے میں لسی بنا کر مجھے میرے جگ میں بھر کر دے دی۔ میں نے اس کے پیسے پوچھے تو سفید ریش بزرگ دکاندار نے جواب دیا کہ علامہ اقبال سے ہمارا حساب چلتا رہتا ہے، تم لے جاؤ اور ان کو پیش کر دو۔ میں جگ لے کر آیا اور حضرت علامہ کو پیش کر دیا۔ حضرت علامہ رحمت اللہ علیہ نے ایک گلاس بھر کر ان سفید ریش روحانی بزرگ کو پیش کیا، انہوں نے پی لیا اور پھر دوسرا گلاس بھر کر دیا، وہ بھی انہوں نے پی لیا۔ جب تیسرا گلاس بھرا تو بزرگ نے فرمایا خود پی لو۔ کافی دیر تک علامہ صاحب اس بزرگ کے پاؤں دباتے رہے اور باتیں کرتے رہے۔ کچھ دیر بعد وہ بزرگ اٹھ کھڑے ہوئے اور کوٹھی سے باہر نکلنے کے لیے چل دیے۔ علامہ صاحب بھی ان کے ساتھ نکلے، میں بھی ان کے پیچھے چلا گیا۔ کوٹھی سے باہر وہ بزرگ نکلے تو پھر غائب ہو گئے۔ میں حیران کہ یہ کون ہے، کہاں چلے گئے، اور پھر سامنے وہ دکاندار بھی نہ تھا جس نے مجھے لسی بنا کر دی تھی۔ میں نے پوچھا حضرت یہ بزرگ کون تھے اور دکان پر بیٹھے سفید ریش بزرگ کون تھے؟ علامہ صاحب نے فرمایا کہ میں ان کے نام بتاتا ہوں لیکن میری زندگی میں کسی کو نہ بتانا۔ جو بزرگ کوٹھی میں تشریف لائے اور لسی پی وہ خواجہ معین الدین چشتی اجمیری رحمت اللہ علیہ تھے، اور جس بزرگ نے لسی بنا کر دی وہ داتا گنج بخش علی حجویری ہیں۔ حوالہ جات: نمبر ایک، جاوید اقبال ڈاکٹر زندہ روڈ صفحہ 181، نمبر دو آئیزن صفحہ 266، نمبر تین آئیزن، نمبر چار خالد نذیر صوفی اقبال درون خانہ بزم اقبال لاہور 1971 صفحہ 84، نمبر پانچ پیغام آشنا شمارہ 11-12 علامہ اقبال خصوصی نمبر ثقافتی کونسلیٹ اسلامی جمہوریہ پاکستان ایران اسلام آباد مارچ 2003 صفحہ 267۔ آج 20 نومبر 2018 کو کتاب دانش اقبال کے چند پہلو مکمل ہوئی۔ آپ کے سماعت فرمانے کا بے حد شکریہ۔